यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मरमतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्धनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्धनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन 11,97,000 रूपियाँ मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्य रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको उल्लेख गर्नुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पूँजीगत खर्च बढ़ाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको पनि सांसदहरूले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको पनि सांसदहरूले औल्याउनुभयो। मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा सांसदहरूले जोड़ समेत दिनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि हिजो 11 सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बस्नेछ। आजको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 नबित्दै आयोगले कार्यविधि पास गरी विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4,363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 चितवनमा आयोजना हुने गरी तयारी तीव्र पारिएको पनि रासोपाले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजोको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालेरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ग्यालेरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इट्टा वस्तु चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको नेपाली दूतावासले जनाएको छ। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको थियो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतिकरण गरिएको थियो। मन्त्री खनालले हिजो बेजिङमा चीनको चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गर्नुभयो। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकारी प्रवर्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक हिजो काठमाण्डुमा सम्पन्न भयो। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिकोत्सव मनाउने सहमति गरेको जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। सरकारले ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन मलेखु सड़क खण्डमा कालो पत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम पुनः शुरू गर्न लागि हो। यसअघि 13 किलोमिटर सड़क कालो पत्र भइसकेको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डु उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 मनाउने गरिन्छ। नेपालमा केही दिन मनसून शुरू हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। अब अन्त्यमा खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल 4 गोल भयो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बाबेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको 82 मिनटमा ब्राङ्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई 2-1 अवस्थामा ल्याए। यद्यपि त्यसको अर्को मिनटमा फ्रान्सका लागि एम्बापेले व्यक्तिगत दोस्रो खेल गर्दै 3-1 पुर्याए। समूह आई अन्तर्गत आजै भएको नर्वे र इराक बीचको खेल मा नर्वेले 4-1 गोल अन्तरले इराकलाई पराजित गरेको छ। त्यस्तै आजै समूह जे अन्तर्गत अर्जेन्टिना र अल्जेरिया बीचको खेल नेपाली समयअनुसार 6:45 बजे र अस्ट्रिया तथा जोर्डनको खेल नेपाली समयअनुसार 9:45 बजे हुँदैछ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।